यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्न करिब एक साता लाग्ने निर्वाचन आयोगको भनाई। पश्चिम एशिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक समन्वयलाई निरन्तरता दिँदै हवाई उडान सञ्चालनको सम्भावना अध्ययन गर्ने परराष्ट्र सचिवको संयोजकत्वमा गठित इमर्जेन्सी रेस्पोन्स टीमको निर्णय। काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च र इरानले युद्ध अझै लम्बिन सक्ने बताएपछि अमेरिकाद्वारा इरानमाथि थप घातक आक्रमण गर्ने चेतावनी।
हरेक टिमको लागि सबै पाक यही पाए जहाँ जहाँ कनेक्टेड रहोस् इन्टरनेटमा सब गर्नुहोस्
डेटा भोइस एसएमएस
सबै यसबाट नै पाउनुहोस्।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। हालसम्म कुल 1,07,30,551 मतगणना भएको आयोगले जनाएको छ। आयोगले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढ़ी 51,35,621 मत प्राप्त गरेको छ। त्यस्तै नेपाली कंग्रेसले 17,47,737, नेकपा एमाले 14,48,318 मत प्राप्त गरेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले 8,03,627, श्रम संस्कृति पार्टीले 3,78,587, राष्ट्रिय प्रजातन्त्र पार्टीले 3,29,457 मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। प्रत्यक्षतर्फको 165 स्थानको अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले 125 स्थानमा जीत हासिल गरी सबैभन्दा ठूलो दल बनेको छ। त्यस्तै नेपाली कंग्रेसले 18 स्थानमा, नेकपा एमाले 9 स्थानमा, नेपाली कम्युनिष्ट पार्टीले 8 स्थानमा, श्रम संस्कृति पार्टीले 3 स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेद्वारले 1-1 स्थानमा जीत हासिल गरेका छन्। फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनको परिणाम अनुसार सरकार गठन प्रक्रिया करिब 2 सातापछि मात्रै शुरू हुने भएको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीको अन्तिम परिणाम सार्वजनिक भए पनि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने 110 जना उम्मेद्वार टुंगो लाग्ने प्रक्रिया लम्बिने भएकाले सरकार गठनका लागि समय लाग्ने भएको हो। निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले 30 दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संसदको अधिवेशन आह्वान भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया शुरू हुनेछ। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले अन्तिम परिणाम सार्वजनिक गर्न करिब 1 साता लाग्ने बताउनुभयो। उहाँका अनुसार समानुपातिक तर्फको गणना आज सकिने सम्भावना छ। त्यसपछि समानुपातिक तर्फ प्राप्त गरेको मत अनुसार दलले पाउने प्रतिनिधि सभा सदस्यको संख्या निर्क्यूल गरिनेछ। दलहरूबाट प्राप्त भएको नाम कानून बमोजिम मिले नमिलेको छुट्याउने, त्रुटि सच्याउने, रुजू गर्ने लगायतका प्रक्रियामा करिब 3 दिन लाग्ने र त्यसपछि आयोगले समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित उम्मेद्वारलाई प्रमाणपत्र उपलब्ध गराउने प्रवक्ता भट्टराईले बताउनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार निर्वाचनको नतिजा घोषणा भएको 7 दिनभित्र आयोगले राष्ट्रपति समक्ष सो सम्बन्धी प्रतिवेदन पठाउनुपर्ने व्यवस्था छ। यसरी प्रतिवेदन प्राप्त भएको मितिले 30 दिनभित्र राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार व्यक्त गर्नुभएको छ। निर्वाचन सम्पन्न गराउन विभिन्न निकायबाट आयोगमा काजमा खटिआएका कर्मचारीको विदाई समारोहलाई हिजो निर्वाचन आयोगमा सम्बोधन गर्दै उहाँले भदौ 27 गते राष्ट्रपतिले फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन घोषणा गर्दा निर्वाचन हुन्छ र भन्ने प्रश्न आम रूपमा भए पनि 6 महिना बीचमा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई आभार प्रकट गर्नुभयो। भदौ 23 र 24 गतेको घटनापछि सुरक्षा पेचिलो विषय थियो। निर्वाचन घोषणा भएको 1 महिनासम्म पनि दलहरू एक ठाउँमा बस्न सक्ने अवस्था थिएन। आयोगले नै दलहरूलाई एकै ठाउँमा राखेर संवाद आरम्भ गराएको थियो, उहाँले भन्नुभयो। निर्वाचन परिणाम ल्याउन हामी सफल भएका छौं। निर्वाचन सम्पन्न गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारीमा आयोग रहेको उहाँले बताउनुभयो। त्यस अवसरमा आयोगका सचिव कृष्णबहादुर राउतले विभिन्न निकायबाट काजमा खटिआएका कर्मचारीको टीमवर्कले तोकिएको समयमा निर्वाचन सम्भव भएको बताउनुभयो। निर्वाचनमा खटिएका सबै राष्ट्रसेवक कर्मचारीकै कारण 23,112 मतदान केन्द्र र 143 अस्थायी केन्द्रमा कुनै सामान्य खालका समस्या नभई निर्वाचन सम्पन्न भएको उहाँले बताउनुभयो। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले उहाँकै कार्यकक्षमा हिजो शिष्टाचार भेट गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार विमर्श भएको थियो। गृहमन्त्रीले राजदूत चाङको कार्यकालको सफलताको कामना गर्दै दुई देशबीचको सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो। गृह मन्त्रालयका अनुसार गृहमन्त्री अर्यालले चीनले नेपालको आर्थिक सामाजिक विकासका निम्ति गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले दूरसंचार र साइबर क्राइम लगायत क्षेत्रमा सहयोग र सहकार्य आवश्यक भएको पनि बताउनुभयो। भेटमा चीनिया राजदूतले सफलतापूर्वक आम निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभयो। साथै उहाँले आपसी सम्बन्धलाई सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। पाकिस्तानले आम निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ। पाकिस्तानका उपप्रधान तथा विदेश मन्त्री इसाक दरले एक सन्देश मार्फत नेपाल सरकार र नेपाली जनताप्रति बधाई ज्ञापन गर्नुभएको नेपाल स्थित पाकिस्तानी दूतावासले जानकारी दिएको छ। पाकिस्तानले नेपालसँगको भ्रातृपूर्ण सम्बन्धलाई अत्यन्तै महत्व दिने उल्लेख गर्दै वहाँले दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझै सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। इजरायलले नेपालमा प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ। नेपालका लागि इजरायली राजदूत स्मोलिक एरी बासले हिजो काठमाण्डुमा नयाँ पश्चिम एसियामा नवप्रभात विषयमा पत्रकार सम्मेलन गरी सम्पन्न निर्वाचनलाई लोकतन्त्र सुदृढ पार्ने महत्वपूर्ण कदम भएकाले नेपालसँगको द्विपक्षीय मैत्री र सहकार्य अझ सुदृढ बनाउन इजरायल तयार रहेको बताउनुभयो। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ र पहिलो बैठक सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनमा नै गर्ने तयारी भइरहेको छ। संसद भवन निर्माणको सम्पूर्ण काम नसकिए पनि बैठक बस्न मिल्ने गरी सभाकक्षको निर्माण तथा व्यवस्थापनको काम अघि बढ़ाइएको संघीय संसद सचिवालयले जनाएको छ। संवाददाता तुलसी सापकोटाको यो रिपोर्ट।
नवनिर्वाचित प्रतिनिधि सभाको पहिलो बैठक सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनमा नै गर्ने गरी तयारी भइरहेको छ। फागुन 21 गते प्रतिनिधि सभा सदस्य निर्वाचन भएर प्रत्यक्षतर्फको सम्पूर्ण मत परिणाम आइसकेको र समानुपातिक तर्फको मत परिणाम अन्तिम चरणमा पुगिसकेकाले निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरूले प्राप्त गर्ने संख्या तोकेर बन्द सूचीमा रहेका उम्मेद्वारहरूबाट विजयी घोषणा गर्नेछ। त्यसपछि आयोगले राष्ट्रपति समक्ष निर्वाचनको प्रतिवेदन बुझाउनु पर्नेछ। त्यसपछि राष्ट्रपतिले प्रतिनिधि सभाको बैठक आह्वान गर्नुहुनेछ। संघीय संसद भवन रहेको नयाँ बानेश्वर स्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भदौ 23 प्रदर्शन र 24 आन्दोलनका क्रममा आगजनीपछि पूर्ण रूपमा क्षतिग्रस्त भएकाले अहिले त्यहाँ संसदको बैठक बस्न नसक्ने अवस्था छ। 2076 सालबाट नै 3 वर्षमा निर्माण गरिसक्ने गरी सरकारले सिंहदरबारभित्र नयाँ संसद भवन निर्माण शुरू गरेको थियो, तर हालसम्म पनि निर्माण कार्य सम्पन्न हुन नसक्दा संसद बैठक बस्ने स्थानको समस्या देखिएको छ। संसद भवन निर्माणको सम्पूर्ण काम नसकिए पनि बैठक बस्न मिल्ने गरी सभाकक्षको आवश्यक निर्माण तथा व्यवस्थापनको काम अघि बढ़ाइएको र अब छिट्टै न्यूनतम पूर्वाधार सहित बैठक सञ्चालन गर्न आवश्यक केही सभाकक्ष र संरचना तयार हुने संघीय संसद सचिवालयले जनाएको छ। निर्माणाधीन संसद भवनभित्र रहेको बहुउद्देश्यीय मल्टीपर्पोज हल निर्माणको अन्तिम चरणमा रहेको र त्यही हललाई नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणका लागि व्यवस्थापन गर्ने तयारी भइरहेको बताउनुहुन्छ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी।
प्रतिनिधि सभाको बैठक नयाँ संसद भवन जुन सिंहदरबारभित्र छ त्यहाँ नै बस्ने भन्ने हो। त्यहाँभित्रै बन्दै गरेको ठाउँमा एउटा अर्को बहुउद्देश्यीय हल पनि छ, मल्टिपर्पज हल पनि छ, त्यो चाहिँ अन्तिम चरणमा छ। तत्कालका लागि त्यहाँ व्यवस्थापन गरौं भनेर चाहिँ शपथ ग्रहण गर्ने प्रयोजनको लागि तयार गरिँदैछ र त्यसै गरेर प्रतिनिधि सभाको प्रारम्भिक बैठकहरू पनि सोही हलमा पर्यो भने बस्न मिल्ने गरेर तयारी गरिँदैछ।
संसद बस्नका लागि संसदीय दल दलको कार्यालय संसद सचिवालयका लागि बैठक राख्न आवश्यक पूर्वाधार कार्यव्यवस्था परामर्श समितिको बैठक हल बैठकको प्रत्यक्ष प्रसारणका लागि अडियो भिडियो सिस्टम सभामुख उपसभामुख र कानून मन्त्री लगायतका लागि बस्ने कक्ष लगायत धेरै कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ। प्रतिनिधि सभाको शपथ र प्रारम्भिक बैठकका लागि तयार भइरहेको हलमा करिब 280 जना मात्रै अट्ने र सम्पूर्ण व्यवस्थापन गर्न त्यति सम्भव नभए पनि न्यूनतम सुविधा सहित बैठक बस्न सक्ने गरी व्यवस्थापन भइरहेको पनि प्रवक्ता गिरीले बताउनुभयो।
बहुउद्देश्यीय हलमा अट्ने भनेको लगभग 280 मात्रै क्षमताको छ त्यो, तर पनि प्रतिनिधि सभाको प्रारम्भिक बैठकहरू चलाउनका लागि चाहिँ पुग्छ भन्ने दर्शकहरू सरकारी कर्मचारीहरू अन्य मन्त्रालयबाट आउनुहुन्छ रिपोर्टिङका लागि उहाँहरूलाई पनि बस्नका लागि अलिकति समस्या पर्ने देखिन्छ। तर पनि बैठक सञ्चालन चाहिँ गर्ने र चाहिँ त्यहाँभित्रका गतिविधिहरूलाई हाम्रो आफ्नो युट्युब च्यानल मार्फत पनि प्रसारण गर्ने र अन्य टेलिभिजन च्यानलहरूले चाहन्छन् भने एउटा छुट्टै रूमबाट चाहिँ हुक गरेर उहाँहरूले लैजान सक्ने सम्मको व्यवस्थापन हामीले गर्दैछौ। अहिले हामी न्यूनतम सेवा सहितको चाहिँ व्यवस्थापन गर्दैछौ।
151 रोपनी जग्गामा संघीय संसदका 12 विभिन्न भवन निर्माण भइरहेका छन्। कुल जग्गाको 27% भागमा भौतिक संरचना, 20% भागमा बाटो र 43% भागमा बगैंचा निर्माण हुँदैछ। भवन निर्माण चाँडै सकिने भनिए पनि पूर्ण रूपमा कहिलेसम्म सम्पन्न हुन्छ भन्ने अझै यकिन हुन नसक्दा न्यूनतम पूर्वाधारमा नै प्रतिनिधि सभाको बैठक बस्नुपर्ने अवस्था छ। निर्माणाधीन संसद भवनमा प्रतिनिधि सभा भवन, राष्ट्रिय सभा भवन, सेन्ट्रल लबी, अति विशिष्ट व्यक्तिहरूका लागि कार्यालय, पुस्तकालय, संग्रहालय, संसदीय दलको कार्यालय, संसदीय समितिहरूको कार्यालय, चमेना गृह, प्रेस, छपाई लगायतका भवन निर्माण हुँदैछन्। यस्तै 450 चारपाङ्रे र 800 दुईपाङ्रे सवारी साधन अटाउने पार्किङ स्थल र सुरक्षा कर्मीका लागि पनि भवन निर्माण भइरहेको छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक समन्वय गर्न परराष्ट्र सचिवको संयोजकत्वमा गठित इमर्जेन्सी रेस्पोन्स टीमको बैठकले नेपाली नागरिकको सुरक्षा र आवश्यक समन्वयलाई निरन्तरता दिँदै हवाई उडान सञ्चालनको सम्भावना अध्ययन गर्ने निर्णय गरेको छ। हिजो परराष्ट्र मन्त्रालयमा बसेको बैठकमा पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र हित संरक्षणका विषयमा सरकारका तर्फबाट हालसम्म भएका प्रयास तथा प्रगतिबारे समीक्षा गर्नुका साथै नियोगहरूसँग सम्पर्कमा आएका नेपाली नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय समेत भएको छ। पश्चिम एसिया क्षेत्रमा विकसित परिस्थितिको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा हित संरक्षणका लागि समग्र अवस्थाको प्रभावकारी समन्वयात्मक र द्रुत व्यवस्थापन गर्न गठित टीमले आवश्यक कार्य गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताउनु भएको छ। सर्वोच्च अदालतद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा वरिष्ठतम न्यायाधीश मल्लले सुशासन स्थापना गर्न न्यायिक स्वतन्त्रता, निष्पक्षता र निडरताबाट मात्र सम्भव हुने बताउनुभयो। सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदीले अहिले पनि पाइला पाइलामा क्षमताको परीक्षा दिनुपर्ने अवस्था भएकाले महिलाले एकअर्काको क्षमतामा विश्वास गर्दै परिणाममुखी तरिकाले काम गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा महान्याधिवक्ता सविता भण्डारी बरालले महिलाले नेतृत्व क्षमता बढ़ाएर न्यायको क्षेत्रमा न्याय, समानता, सहभागिता र समावेशिताको क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो। जवाबदेहिता निगरानी समितिले गत भदौ 23 र 24 घटना सम्बन्धी जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ। समितिले आयोगको समग्र प्रतिवेदन सार्वजनिक गरी पीड़ित समुदाय, नागरिक समाज, संचार माध्यम लगायत आम नागरिकको सुसूचित हुन पाउने अधिकारको सम्मान गर्न माग गरेको हो। समितिका संयोजक राजु प्रसाद चापागाईले प्रेस विज्ञप्ति जारी गरी आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको हो। काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ़ेर विश्वकै दोस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण पछिल्ला केही दिन यता मौसम धुमिलिँदा प्रदूषण बढ़ेको भन्दै वायु प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र मास्कको प्रयोग गर्न आग्रह गर्नुभयो। जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीले मौसममा सुधार आउने र तुवालो हटेर जाने बताउनुभयो। मौसम सफा भएपछि मात्रै वायु प्रदूषण पनि कम हुने वातावरण विभागले जनाएको छ। रूकुम पश्चिमको बाफीकोट गाउँपालिका तीन भागले नजिकै सानीभेरी नदीमा हिजो दुई किशोरीको शव फेला परेको छ। उनीहरूसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छिन्। बाफीकोट गाउँपालिका तीन गराला गोठकी 14 वर्षीय उर्मिला ओली र सोही स्थानकी 12 वर्षीय कल्पना ओलीको शव भागले नजिकै सानीभेरी नदी किनारमा फेला परेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो। उहाँका अनुसार 12 वर्षीय सपना ओलीको खोजी भइरहेको छ। उनीहरू छिमेकीको विवाहमा गएका थिए। घर फर्कने क्रममा नदीले बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। उता घर लिपपोतका लागि माटो खन्न गएकी डोटीको सायल गाउँपालिका दुई ग्वानीकी 16 वर्षीय किशोरी एलिना सिंहको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ। घर नजिकैको गौसिल भन्ने ठाउँमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा बाघ गणना शुरू भएको छ। राष्ट्रिय बाघ गणना अन्तर्गत शुक्लाफाटासँगै लालझाड़ी मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुढ़ामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना थालिएको शुक्लाफाटा राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ। शुक्लाफाटा लालझाड़ी जोगबुढ़ालाई दुई गुणा दुई किलोमिटरका 260 ग्रीडमा विभाजन गरिएको निकुञ्ज कार्यालयले जनाएको छ। यसअघि 43 पाटे बाघ गणना गरिएको शुक्लाफाटामा हरेक वर्ष बाघ गणना गरिँदै आएको छ। 305 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाटा मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्ज हो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बाघ गणनाका लागि 580 स्वचालित क्यामेरा जडान गरिनुका साथै 77 जनाको प्राविधिक टोली खटिने जानकारी दिनुभयो। पश्चिम तराईका आदिवासी राणा थारू समुदायले खग डे हरा पर्व मनाइरहेका छन्। राणा थारू समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा रहेको होरीको समापनका रूपमा खग डेहरा मनाइन्छ। यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुर र कैलाली जिल्लामा हिजो एक दिन सार्वजनिक विदा समेत दिएको छ। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको यो रिपोर्ट।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राणा थारू समुदायको सबैभन्दा ठूलो पर्व हो होरी। यो समुदायले माघ शुक्ल पूर्णिमाको दिनमा होरी राखी फाल्गुन पूर्णिमामा जलाउँछन्। त्यसपछिको आठौं दिन अर्थात होरीको अन्तिम दिनका रूपमा खगडेहरा मनाउने गर्दछन्। संस्कृतिका जानकार कञ्चनपुरको लालझाडी निवासी पद्मा राणा र बेस्ता राणा।
त्यस दिन रात के खेल होरी फिर के जब फाल्गुन पूर्णिमामा हम होरी डुङ्छौं त फिर आठ दिनसम्म दिनके खेल
आठ दिनसम्म लगातार खेलके फिर खगडेहरा बनाएंगे फिर फोरन जाएंगे फिर आएके फिर संजा खेलेंगे।
सामाजिक मान्यता अनुसार खगडेहराको मूल मर्म नै होरीको औपचारिक विदाई सँगै रोग व्याधि महामारीको प्रतीक खगडेहरालाई गाउँवासी जम्मा भएर कुट्ने चलन छ। गलत तत्वको विनाश भएको मान्यता अनुरूप खुसियाली मनाउने पर्वको रूपमा खगडेहरा रहेको छ। नेपालको कञ्चनपुर र कैलाली तथा भारतको उत्तर प्रदेश उत्तराखण्ड र राजस्थानमा बसोबास गर्ने राणा थारू समुदायले यो पर्व मनाउँछन्। नेपाल राणा थारू समाज कञ्चनपुरका उपाध्यक्ष मनोहर
अहिले हामी कञ्चनपुर कैलाली फेरि छिमेकी राष्ट्र उत्तर प्रदेश र पश्चिमी साइडमा उत्तराखण्डमा भएका राणा थारूहरूले हामीले यो पर्व चाहिँ सँगै एउटै तिथि एउटै मितिमा मान्ने गरेका छौँ। संस्कार बरू कपडा अलि फरक होला भाषा अलि फरक होला तर हाम्रो संस्कृति र रीतिरिवाज र उहाँको संस्कृति र रीतिरिवाजमा कुनै फरक छैन। यो हाम्रो ठूलो पर्वको रूपमा हामीलाई लिएका छौँ।
एका बिहानै गाउँको दक्षिणतिरको बाटोमा जम्मा भई घैटो वा टायलमा 7-7 मट्याङ्ग्रामा झाडोको सिन्का हालेर राख्ने र त्यहीनिर विभिन्न नयाँ अन्न तथा दाल समेत राख्ने गरिन्छ। सबै घरबाट जम्मा गरिएका ती सामग्रीलाई गाउँका भलमन्सा वा पदनाले फुटाउने चलन छ। त्यसपछि सबै घरमा गई भेटी स्वरूप दक्षिणा लिने गरिन्छ। यसका साथै विभिन्न मौलिक सांस्कृतिक कार्यक्रम गरी होरी समापन हुन्छ। रंगको पर्व मात्र नभएर राणा थारू समुदायको पहिचान र इतिहास बोकेको पर्व समेत हो। होरी पर्व एक आपसमा अपनत्व मिलनसारिता र सुमधुरता ल्याउने पर्व भएकोले विभेद रहित समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द चाँडै समाप्त हुने दावी गर्नुभए पनि तेहरानले भने लड़ाई आवश्यक परेसम्म जारी रहने बताएको छ। इरानका विदेश मन्त्री अब्बास अरागजले अमेरिकी दावी प्रति शंका व्यक्त गर्दै आफ्नो देश मिसाइल आक्रमण जारी राख्न तयार रहेको बताउनुभयो। तेहरानले अमेरिका सहयोगी खाड़ी राष्ट्रहरूलाई लक्षित गरी नयाँ आक्रमण शुरू गरेको केही घण्टापछि ट्रम्पले द्वन्द छिट्टै अन्त्यतिर जाने दावी गर्नुभएको थियो। इरानको रिभोल्युसनरी गार्डसले पनि ट्रम्पको टिप्पणीको जवाफ दिँदै युद्धको अन्त्य कसरी हुने भन्ने निर्णय आफूहरूले गर्ने चेतावनी दिएको छ। अराक्सले वाशिङटनसँग वार्ता गर्ने सम्भावनालाई पनि अस्वीकार गर्नुभयो। इरानले अमेरिकी प्रस्तावलाई व्यवस्था गरेपछि राष्ट्रपति ट्रम्पले इरानमाथि अहिलेसम्म भइरहेको युद्धभन्दा 20% शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ। उहाँले तेहरानले तेल आपूर्ति अवरूद्ध गरेमा अकल्पनीय आक्रमण गर्ने चेतावनी पनि दिनुभयो। इरानमाथि भएको अमेरिकी आक्रमणमा परि रिसालत स्क्वायर शहरमा हिजो कम्तीमा 40 जनाको ज्यान गएको बताइएको छ। इजरायलले लेबनानमा पनि जारी राखेको आक्रमणमा करिब 500 जनाको ज्यान गएको विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। पश्चिम केन्यामा भएको सड़क दुर्घटनामा कम्तीमा 14 जनाको मृत्यु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
एसियाली विकास बैंक एडीबीले नेपाललाई 4 करोड़ अमेरिकी डलर अर्थात 5 अर्ब 87 करोड़ नेपाली रूपियाँ बराबरको ऋण स्वीकृति गरेको छ। नेपालको डिजिटल रूपान्तरण र नागरिक र व्यवसायका लागि उच्च प्रभावका डिजिटल सेवाहरूमा पहुँच विस्तार गर्न उक्त ऋण दिन लागि एडीबीले जनाएको छ। एडीबी र विश्व बैंकको पूर्ण द्विपक्षीय अवधारणा अन्तर्गत दक्षिण एसियामै पहिलो पटक नेपाल डिजिटल रूपान्तरण परियोजनालाई दिने यस प्रकारको ऋणले नेपालको डेटा होस्टिङ र साइबर सुरक्षा पूर्वाधारलाई बलियो बनाउनेछ। यसले देशैभर डिजिटल सुरक्षा, आधुनिक प्रयोगकर्ता केन्द्रित सार्वजनिक सेवाका पूर्वाधारहरूलाई थप बलियो बनाउने अपेक्षा एडीबीले गरेको छ। यो परियोजना नेपालको संचार तथा सूचना प्रविधि मन्त्रालयले कार्यान्वयन गर्नेछ। नेपालको डिजिटल नेपाल फ्रेमवर्क, 16 राष्ट्रिय योजना, ई गवर्नेन्स ब्लू प्रिन्ट र एडीबीको देशीय साझेदारी रणनीति 2025-29 अन्तर्गत परियोजना सञ्चालन हुने भएको हो। मंगलबार नेपाली शेयर बजारको कारोबार उच्च रकमले बढ़ेको छ। यस दिन बजारको परिसूचक भने दोहोरो अंकले घटेको छ। मंगलबार बजारमा 21 अर्ब 50 करोड़ 20 लाख रूपियाँ बराबरको शेयरको किनबेच भएको छ। यो पछिल्लो 8 महिना यताकै उच्च कारोबार रकम हो। यसअघि 2082 साउन 5 गते 21 अर्ब 46 करोड़ रूपियाँ बराबरको शेयरको किनबेच भएको थियो। मंगलबार नेप्से परिसूचक 32.08 अंकले घटेर 2843.35 को बिन्दुमा झरेको छ। सोमबार शेयर बजार 3 सर्किट ब्रेकर लागेर नियमित कारोबार अवधि अघि नै बन्द भएको थियो। सोमबार नेप्से परिसूचक 162.93 अंकले बढ़ेर 2875.43 बिन्दुमा पुगेको थियो। बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सृजना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढ़ी लिने जो कोहीलाई कानूनी कार्यवाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ। महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै बजारमा ग्यास अभाव भएको र केही ठाउँमा विक्रेताले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचार प्रति गम्भीर ध्यान आकर्षण भएको उल्लेख गरेको छ। मध्यपूर्वमा देखिएको पछिल्लो अशान्तिका कारण भविष्यमा ग्यास नपाइने हो कि भन्ने चिन्ता उपभोक्तामा पर्नु स्वाभाविक भएको उल्लेख गर्दै महासंघले विषम परिस्थितिको फाइदा उठाएर सरकारले तोकेको मूल्यभन्दा बढ़ीमा ग्यास बिक्री वितरण गर्नु गम्भीर अपराध हो भनेको छ। महासंघले देशभरिका आम विक्रेतालाई कुनै पनि गैर कानूनी काम नगर्न र जिम्मेवार भएर सेवा प्रवाह गर्न विज्ञप्ति मार्फत आग्रह गरेको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका झुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित भएका छन्। स्थानीय तहबाट आवश्यक आर्थिक प्राविधिक तथा औजार जन्य सहयोग प्राप्त हुन थालेपछि परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गर्दै किसानहरू व्यावसायिक कृषितर्फ उन्मुख भएका हुन्। त्यहाँका किसानले हाल सुन्तला, एभोकाडो, कागती, जुनार लगायतका फलफूलको व्यावसायिक खेती शुरू गरेका छन्। स्थानीय कृषक सीता खड्काले वडा र गाउँपालिकाबाट प्राप्त सहयोगले फलफूल खेती प्रति किसानहरूको उत्साह बढ़ाएको बताउनुभयो। पालिकाले किसानको माग र व्यावसायिक योजनाका आधारमा विभिन्न जातका फलफूलका बिरूवा, मल, बिउ बिजन वितरण तथा आधुनिक खेती प्रविधि बारे किसानहरूलाई तालिम समेत प्रदान गर्दै आएको जनाएको छ।
भुवन आचार्य, अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फा र नेपाल फुटबल खेलाड़ी संघ बीच सहमति भएपछि साधो बाटो स्थित एन्फा मुख्यालयमा तालाबन्दी खुलेको छ। शहीद स्मारक ए डिभिजन लीगको मिति तोक्ने सहित तीन बुधे मार्ग सहित खेलाड़ी संघले आइतबार तालाबन्दी गरेको थियो। एन्फा महासचिव किरण राईको उपस्थितिमा नेपाल फुटबल खेलाड़ी संघसँग भएको छलफलपछि ए डिभिजन लीग चैत 30 गतिबाट शुरू गर्ने सहमति बनेको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दियो। खेलाड़ी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम एन्फाले जम्मा गर्ने प्रतिबद्धता जनाएको छ। खेलाड़ीको सेवा सुविधा सम्बन्धी अघिल्लो कार्य समितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति पनि भएको छ। मनाङ मुर्स्यान्दी क्लबले राष्ट्रिय लीगमा चितलाङ एएफसीलाई हराएको छ। साधो बाटो स्थित एन्फा मैदानमा मंगलबार सम्पन्न खेलमा मनाङले चितलाङलाई 2-0 गोलको जित निकालेको हो। मनाङको यो तेस्रो जित हो। लीगमा 10 खेल खेलेको मनाङले 12 अङ्क जोडेको छ। चितलाङको भने यो 5 हार हो। समान खेलबाट चितलाङले भने 9 खेलमा 7 अङ्क जोडेको छ। बोर्ड अफ क्रिकेट कन्ट्रोल इन इण्डिया बीसीसीआईले भर्खरै T20 विश्वकपको च्याम्पियन भएको भारतीय क्रिकेट टीमलाई नगद पुरस्कार दिने घोषणा गरेको छ। घरेलु मैदानमा न्यूजील्याण्डलाई पराजित गरेर भारतले कीर्तिमानी तेस्रो पटक उपाधि जितेको थियो। बीसीसीआईले भारतीय क्रिकेट टीमलाई 210 करोड़ नेपाली रूपियाँ दिने घोषणा गरेको हो। सूर्यकुमार यादवको कप्तानीमा रहेको टोलीले 9 मध्ये 8 खेलमा जित हासिल गरेको थियो। गएको आइतबार विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालामा भएको फाइनल खेलमा भारत 96 रनले विजयी भएको थियो। साबिक विजेता भारत लगातार दोस्रो पटक च्याम्पियन बन्ने पहिलो टोली समेत बनेको छ। भारतले सन् 2007 भएको प्रतियोगिताको पहिलो संस्करणको समेत उपाधि जितेको थियो।
अझै बम अब मौसम। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाड़ी भूभागमा साधारणतया बदली हुनेछ। बाँकी भूभागमा आंशिक बदली हुनेछ। तराई तथा उपत्यकाका केही स्थानमा तुवालो रहनेछ। देशका उच्च पहाड़ी भूभागका केही स्थान तथा तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षासँगै उच्च पहाड़ी भागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 देखि 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:19 भयो भने सूर्यास्त भरे साँझ 6:10 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्न करिब एक साता लाग्ने निर्वाचन आयोगको भनाई। पश्चिम एशिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक समन्वयलाई निरन्तरता दिँदै हवाई उडान सञ्चालनको सम्भावना अध्ययन गर्ने परराष्ट्र सचिवको संयोजकत्वमा गठित इमर्जेन्सी रेस्पोन्स टीमको निर्णय। काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च र इरानले युद्ध अझै लम्बिन सक्ने बताएपछि अमेरिकाद्वारा इरानमाथि थप घातक आक्रमण गर्ने चेतावनी। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।